एक और छोटी सी चीज़ यह है कि हजरत ये शुएब जो है अपनी बेटी के निकाह पर जो ये शर्त लगा रहे हैं, तो क्या ये उस औरत का हक महर था या कि वैसे मूसा अलैहिस्सलाम उस कारोबार के अंदर शरीक किए जा रहे थे? कुरान इस पे कुछ नहीं कहता, लिहाजा इस पे बहुत लंबी बात की ज़रूरत नहीं है। हक महर के लिए हम अमूमन समझ चुके हैं, लेकिन ये चीज़ वाज़े है कि हक महर भी बाज़ दफ़ा कोई पैसे रुपए या जेवर सोने के अलावा मुख्तलिफ चीज़ हो सकती है। तो वल्लाहु आलम, बस ये उस शरीयत की चीज़ें थी, शर्त थी या हक महर था, हम इसके बारे में कुछ नहीं कहते। अब आगे क्या हुआ कि हज़रत मूसा अलैहिस्सलाम ने वो मुद्दत पूरी की। अल्लाह सुब्हान तआला फरमाते हैं आयत 29, फलम्मा कदा मूसल अजल वसार बि अहलिही आनस मिन जानिबित तूरी नारा। और जब मूसा अलैहिस्सलाम ने मुकर्रर मुद्दत पूरी कर दी, कितनी पूरी की, क्या 8 साल किए कि 10 साल किए? सही बुखारी की रिवायत है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हज़रत मूसा अलैहिस्सलाम ने 10 साल की मुद्दत पूरी की, क्योंकि एक तो ये राउंड फिगर बन रहा था, दूसरा अपने ससुर को खुश करना चाहते थे, इस वजह से ये रहा। ससुर के घर में रहना, जिसको हमारे यहाँ बहुत ही मायूब समझते हैं घर दामाद के लफ्ज़ से, उसकी तरफ भी इशारा मिलता है। अगर ज़रूरत हो, हालात का तकाजा हो और सारी हदूद और कयूद में रहा जाए, तो अगर मर्द को बीवी के साथ या उसके घर वालों के साथ रहना पड़े तो कोई हर्ज की बात नहीं है। लेकिन इसमें वही बात है कि इतनी बेतकल्फ़ी ना हो कि फिर घर में महरम और गैर महरम का फ़र्क मिट जाए, और इसी तरह की वो बाकी चीज़ें जो कि हम पीछे डिस्कस करते रहे, एहतियात के साथ रहा जाता है। लेकिन ये कोई बुरी बात नहीं, बाज़ दफ़ा ऐसे माँ बाप होते हैं कि उनकी सिर्फ बेटी हैं, कोई बेटा नहीं है। अब अगर शादी होती है और उसके ससुराल वाले ये कहते हैं कि दामाद हमारे करीब रह लें या हमारे घर में रह लें, घर बहुत बड़ा है, कोई हर्ज की बात नहीं है। अगर इज्जत के साथ रहा जाएगा तो इंशाल्लाह ताला उसमें वो प्रॉब्लम्स नहीं होंगे जो बाज़ दफ़ा हमारे यहाँ ऐसे रिश्तों में होते हैं। दूसरी बात, इस आयत से पता चली बस सारा भी अहली ही बीवी को ले गए। इससे क्या पता चलता है कि शौहर अपनी बीवी को कहीं भी ले जाए, इजाज़त है उसको, क्योंकि 10 साल हो गए थे अपने मुल्क से निकले हुए, घर बार अपने भाई अपनी माँ याद आ रही थी, और अब असल में शादी और ज़िंदगी तो नहीं थी गुजारनी। मूसा अलैहिस्सलाम अब इस तरह के जहनी तौर पे रासेख हो चुके थे कि उनको फिर सिर्फ शादी, बच्चे, घर बसाने की फ़िक्र नहीं थी, बल्कि इंसानियत के लिए कुछ करना था, ये तरबियत थी। पहले आप देखिए कि हज़रत मूसा फ़िरौन के दरबार में रहे, वहाँ मटीरियलिस्टिकली आपका माइंड खुला, मादी तालीम हुई, आपको अच्छे घरों में रहना, पढ़ना, लिखना सिखा दिया गया। अब ये 10 साल जो थे, ये फितरत की तालीम पूरी हुई, बकरियां चरवाई गईं, और आपको मालूम है कि बकरी जानवरों में सबसे शरीर जानवर होती है। नबी सल्लम ने फरमाया कि हर नबी ने बकरियां चराई थी, तो अल्लाह ताला उम्मतों से पहले बकरियां क्यों चरवा लिया करते थे? ताकि उम्मत जो बिगड़ी हुई होती है उसको भी सेट करना आ जाए। और बाद में हालात ने दिखाया कि वाकई बनी इसराइल ने हज़रत मूसा को बहुत ज़्यादा तंग किया। तो तरबियत पूरी हुई, ट्रेनिंग पूरी हुई, अब वापस चलते हैं अपने घर की तरफ। और रास्ते में क्या हुआ, आनस मिन जानिबे तूरी नारा, देखी आपने तूर की जानिब एक आग। आनस का लफ्ज़ वही मानों में इस्तेमाल हुआ है जो सूरत नूर में हत्ता तस्ता नेसू में हुआ था, हत्ता के उन्स हासिल करो। एक होता है देखना, उसके लिए तो रा का लफ्ज़ काफ़ी था। आनसा का मानिए कि मानूस हुए, देख लिया, दूर से आग देखी। पीछे सूरत नमल में और सूरत तौहा में तफसील से हम इस किस्से को देख चुके, बीवी साथ थी और मूसा अलैहिस्सलाम उसको लेके चल रहे थे। और इस तरीके से छोटा सा साइड का इशू निकलता है कि चाहे शुरू में हज़रत मूसा अपने ससुराल में रहे, लेकिन बाद में जब उन्होंने अपनी बीवी को कहा कि मेरे साथ चलो, तो चली गई। फिर बीवियाँ ये इतराज़ नहीं कर सकती कि हम तो आपके मुल्क में गुजारा ही नहीं कर सकते, और वहाँ तो मक्खियाँ बहुत हैं, और वहाँ तो गंदगी बहुत है, और वहाँ की सड़कें ख़राब हैं, दिस एंड दैट। ठीक है, जब काम पूरा हुआ, आप अपनी ज़बान में कह लें कि वीज़ा लग गया मूसा का, अब इसके बाद चल पड़े, अब तो वापस जाना ही पड़ेगा। क़ाल अली अहलिहिम कुसू इन्नी आनस्तु नारा, उन्होंने कहा अपनी घर वाली को कि रहो इधर, बेशक मैंने देखी है आग। या फिर वही बात, ली अहली ही, हमारे यहाँ जैसे घर वाली कहते हैं, इस पर हमने बात की थी सूरत नमल में, कि बीवी को डायरेक्ट बेगम या डार्लिंग कहने की बजाय अहलिया कह दिया, अच्छा लफ्ज़ है। कुसू जमा का सीग है, क्यों? इसकी वजह यह कि इज्जत से पुकारते थे बीवी को। पढ़े लिखे लोग जो होते हैं ना, अल्लाह से डरने वाले, वो बीवी को पाँव की जूती नहीं कहते, वो बीवी की इज्जत करते हैं। और बास कहते हैं कुसू से लगता है कि शायद बच्चे भी साथ होंगे, और ये भी आता है कि वो प्रेग्नेंट थी। बहरहाल ایک اچھے شوہر ایک ذمہ دار مرد کی طرح بیوی کے خیال رکھنے، اس کی سردی گرمی کا خیال رکھنے کا موسیٰ کو فکر تھا۔ آج کے دور کا کوئی شوہر ہوتا کہتا میں یہاں بیٹھا ہوں، جاؤ ذرا تم لے آؤ آگ میرے لیے، ہاں راستے میں سے تم تھوڑے سے پکوڑے بھی لے آنا، جلیبیاں بھی لے آنا۔ جب عورت مرد بن جاتی ہے تو مردوں کو پھر بیچاروں کو عورت تو بننا ہی پڑتا ہے۔ موسیٰ علیہ السلام نے ایسی کوئی بھی حرکت نہیں کی۔ اب مدین سے مصر کی طرف آ رہے ہیں۔ یہاں اب آپ دیکھیں کہ موسیٰ کی پوری زندگی کے واقعات ترتیب سے ذہن میں آ رہے ہیں نا۔ ابھی تک موسیٰ کی زندگی میں کوئی فرعون نہیں ہے، کوئی تورات نہیں ہے، یہ پہلا موقع ہے کہ اب نبوت مل رہی ہے، اور 40 سال کی تقریباً ان کی عمر اس وقت جو تھی وہ ہو رہی تھی۔ پھر کیا ہوا؟ کہنے لگے کہ لعلی آتیکم منہ بخبرن، شاید کہ میں لے آؤں تمہارے پاس اس میں سے کوئی خبر، یعنی کوئی لوگ رہتے ہیں ادھر، کوئی آبادی کا نشان، کوئی بھی چیز ایسی مل جائے تو وہ میں لے آؤں۔ دوسری بات ہے اجسوت من النار، یا پھر آگ کی کوئی چنگاری لے آؤں تاکہ تم لعلکم تصطلون، تم اسے تاپ سکو۔ جذبہ کیا ہے؟ جیسے ہمارے ہاں چنگاریاں ہوتی ہیں، قطعتم من النار یعنی چنگاری، چھوٹی چھوٹی چنگاریاں لے آؤں، اور تستلون تاکہ تم اس کو تاپ سکو۔ اس کا روٹ کیا ہونا چاہیے تستلون کا؟ تو آد لام یا، وہی روٹ ہے جو کہ سلات کا ہے، تو اس میں ایکسٹرا ہو گئی پڑھنے کے لیے، تھوڑا سا ایک فرق ہے۔ بہرحال فلم اتاہا، پس جب آئے وہاں سے، موسیٰ وہاں پہنچے، نودیا پکارے گئے، من شاطئ الوادی الایمن فی البقعۃ المبارکۃ، وادی کے دائیں کنارے سے اس بابرکت مقام میں، من الشجرتی ایک درخت سے۔ یہاں لفظ ہے شاطی، کنارے کے لیے یہ لفظ استعمال ہوتا ہے، بیچ کو کہتے ہیں، شین توئے حمزہ اس کا روٹ ہے۔ وادی کے کنارے سے اللہ تعالیٰ فرماتے ہیں کہ موسیٰ علیہ السلام جب آ گئے، پکارا گیا کہ اے موسیٰ، انی انا اللہ رب العالمین، بلا شبہ میں ہی ہوں اللہ جو رب العالمین ہے۔ اس سے کیا پتہ چلتا ہے کہ عبادت کے لیے جو جگہ استعمال ہوتی ہے وہ بھی بابرکت ہو جاتی ہے۔ اس سے کیا پتہ چلتا ہے؟ یہ جو لفظ ہم بولتے ہیں نا جنت البقی، وہ بھی لفظ اسی سے ہے، بقی آئینہ اس کے اندر آتا۔ تو جہاں پہ اللہ تعالیٰ کا کام کیا جائے، اللہ کا نام لیا جائے، اللہ سے کلام ہو، وہ جگہیں بابرکت ہو جاتی ہیں، چاہے وہ مسجد ہو، چاہے کوئی مدرسہ ہو۔ اب آج ہم اس کی بات کو نہیں سن پاتے، لیکن اللہ تعالیٰ کو اپنی بات سنا تو سکتے ہیں۔ اللہ تعالیٰ نے کیا حکم دیا؟ وَنَلْقِ عَصَاكَ، اور ذرا ڈال دو زمین پر اپنے عصا کو۔ فَلَمَّ رَآهَا تَهْتَزُّ، پھر جب دیکھا اس کو، ہا سے مراد کیا ہے؟ عصا۔ کون سی مؤنث ہے؟ مؤنث سمائی۔ عربی میں عصا جو ہے یہ مؤنث کے لیے استعمال ہوتا ہے۔ کہا اپنے عصا کو ڈال دو، کیسا ہے وہ؟ تَهْتَزُّ، اس میں تا جو ہے یہ بھی مؤنث کی ہے۔ خُذِّ إِلَيْكَ، ہم پیچھے پڑھ چکے سورت مریم میں، درخت کے تنے کو ہلاؤ، تو وہی لفظ ہے حَذَا، یا تَهْتَزُّ، ہلتا تھا وہ، کَأَنَّهَا جَانٌ، گویا کہ وہ ایک پتلا سانپ ہے۔ جان جو ہوتا ہے یہ تیزی سے چلنے والے سانپ کو کہتے ہیں، پیچھے اس پہ بات ہو گئی۔ موسیٰ نے جب عصا کو سانپ بنتا دیکھا، واللہ مدبرن، پیٹ پھیر کر بھاگے، ولم یعقب، اور پیچھے مڑ کر نہ دیکھا۔ پھر پکار لگی، یا موسیٰ، اے موسیٰ، اقبل، ادھر دیکھو، ولا تخف، اور مت ڈرو، انک من الآمنین، یقیناً تم ہر خطرے سے محفوظ ہو۔ یعنی یہ تو چھوٹے چھوٹے سانپ ہیں، ابھی تو ہم نے آپ کو بہت بڑے بڑے کام دینے ہیں۔ یہ تربیت تھی، یہ ٹریننگ تھی کہ اللہ کا حکم چاہے سانپ جیسا مشکل ہو اس کو پکڑنا پڑے گا۔ اور ساتھ ہی وہ اسلک یدک فی جیبک، اور ذرا ڈالو اپنا ہاتھ اپنے گریبان میں، تخرج بیضاء من غیر سوء، وہ نکلے گا سفید چمکتا ہوا بغیر کسی تکلیف کے۔ یعنی تکلیف سے مراد جہاں کوڑ کا مرض نہیں ہے، یا پھل بہری جس طرح ہوتی ہے، وائٹ ہو جاتا ہے، البینوس جو ہوتے ہیں۔ بعض لوگ کہتے ہیں کہ موسیٰ کے بارے میں یہ بات معروف ہو گئی تھی بنی اسرائیل میں کہ ان کو مرض تھا، سکن ڈیزیز تھی، جن کی وجہ سے ان کے ہاتھ سفید رہتے تھے۔ تو اللہ تعالیٰ نے یہاں اس کی بات کر دی کہ غیر سوئن، کوئی بیماری نہیں تھی، بالکل کرسٹل کلیئر تھے، یہ ید بیضا تھا۔ دیکھیے کہ اللہ تعالیٰ نے سانپ کا سا دکھا کر خوف والی چیز بتائی کہ جو شریعت آپ کو ملنے والی ہے اس کے اندر بہت سارے احکامات ایسے ہوں گے جن کو آپ کو سانپ کی طرح ڈرنا پڑے گا ان سے۔ اللہ کہتے ہیں اس عصا کو چھوڑو تو چھوڑنا پڑے گا، تمہیں تو وہ بہت بڑا سہارا لگتا ہے، تمہارے تو وہ سسٹم کا حصہ ہے، لیکن اس میں تمہارے لیے خطرہ ہے۔ اسی طرح ودمم علیک جناحک کا اسلک یدک فی جیبک سے اشارہ ہے کہ شریعت میں آنے کے بعد بہت ساری ترغیبات بھی ملتی ہیں، خوشیاں بھی ملتی ہیں، तो क्या पता चला कि दीन पे अमल करने के बाद ना सिर्फ हमेशा परेशानियां ही रहेंगी और ना सिर्फ हमेशा खुशियां आएंगी। धूप और छांव का नाम है ज़िंदगी। इसी तरह दीन के कुछ अहकाम बंदे को बहुत अच्छे भी लगेंगे और कुछ बुरे भी लगेंगे। कोई चूँछ रहा नहीं, बस मान लिया। ला तखफ, ठीक है, नहीं डर रहे। इन्ना का मिन अलाम में नींद मान गए। आज के दौर में सवाल बहुत होते हैं। जब भी उनको दीन की किसी बात का हुक्म दिया जाए, रीजनिंग नहीं करते अल्लाह के हुक्मों में, और यही अच्छा अदब है। समय ना व अता ना, सुना तो मान लिया। फिर कहा कि ज़रा देखो, वज़्मुम इलैका जनाहका मिन रहबि, रख ले अपने सीने पर अपना हाथ खौफ दूर करने के लिए। इसका क्या मफहूम है कि अपने हाथ को सीने के साथ मिला, जैसे ये देखिए इस तरह से साथ रखते ना। आज भी कोई बहुत खौफ की बात हो तो लोग हाय मैं मर गई, तो ये मसनून है कि सीने पे अगर खौफ में बहुत दिल धक धक कर रहा है तो अपने हाथ को इस तरह रखा जाए, तो इससे अल्लाह ताला दिल को जमा देता है, मजबूत कर देता है, और ये चीज़ एक अच्छी बात है। नबी सल्लल्लाहु अलैहि वसल्लम से भी इस सूरत हाल की तरफ इशारे हमें मिलते हैं, और साथ ही फरमा दिया फ़ज़ानी का बुरहानानी। तो ये हैं दो दलीलें। ये जानी का क्या है? जालिका का तस्निया है, इसम इशारा करीब का। यहाँ इसकी मिसाल मिल गई आपको, और कुरान पाक में ये बहुत थोड़ी मिसालें हैं। तो कहा कि ये हैं दो बुरहानान, बुरहानान बुरहान का तस्निया है, इशारा उन्हीं दोनों मौजज़ों की तरफ है। और कहाँ से आई है? मेर रब्बी का, आपके रब की तरफ से आई। इससे पता चला कि करामत या मौजज़े का ताल्लुक अल्लाह की ज़ात की तरफ से होता है, ना कि कोई ख़ुद अपने बारे में कुछ भी कह दे कि भाई ये मुझे मौजज़ा मिला और इस तरह की बात हुई। कहाँ जाना है आपको? इला फिरऔन व मलाइही, फिरौन और उसके दरबारियों की तरफ ले जाने के लिए ये मिला। इन्नहुम कानू कौमन फासिकीन, बेशक वो नाफरमान लोग हैं। उनका फैस क्या था? कि उन्होंने बनी इसराइल को ग़ुलाम बना रखा था, अल्लाह ताला के मामले में बहुत गैर संजीदा हो चुके थे और हदों से आगे बढ़ रहे थे। अल्लाह ताला ने जो बातें करने को कहा वो नहीं की और जो नहीं कहा वो कर रहे थे, और इसके लिए इशारे पीछे गुजर चुके। सूरत तौहा और सूरत नाज़ियात में आता है, इज़हब इला फिरौन इन्नहु तगा, जाइए फिरौन की तरफ, वो बहुत सरकश हो चुका। इसी तरह मूसा अलैहिस्सलाम फिरौन को दावत देने के लिए निकले तो उसका इशारा भी सूरह शुरा में हम पढ़ चुके कि इसनादा रब्बुका मूसा अन तिल कौम ज़ालिमीन कौम फिरौन, के मूसा जाइए ज़ालिम कौम की तरफ जो फिरौन की कौम है, और उनको जाके दावत दीजिए। मूसा अलैहिस्सलाम के कंधों पे एक बहुत बड़ी जिम्मेदारी डल रही थी, इसलिए बोले काला रब्बी इन्नी क़तलतु मिन्हुम नफ्सन, आपने अर्ज़ की मेरे रब मैंने तो कत्ल किया था इनमें से एक शख्स को। देखिए 10 साल गुजर गए, गुनाह नहीं भूला। ईमान वाला गुनाह करके भूलता नहीं है। हदीस में आता है कि एक मोमिन गुनाह करता है तो ख़ुद को एक पहाड़ के किनारे के पास महसूस करता है कि वो पहाड़ उसके सर पे गिरेगा भी अपनी जगह से उठकर, जबकि मुनाफिक गुनाह को नाक पे बैठी हुई मक्खी की तरह उड़ा देता है। 10 साल गुजर गए थे लेकिन गुनाह याद था, और फिर बात देती कि अब मैं इतना बड़ा टारगेट लेके जाऊँ। आज के मुसलमानों के तनाजर में लेके देखिए ज़रा इस बात को। आज जब मुसलमानों को ये कहा जाए कि आप दावत दीजिए लोगों को, इस्लाम की बात बताएं, तो कहेंगे नहीं जी हम पे तो टेररिज्म का इल्ज़ाम है। आज के मुसलमान को बहुत सोचने की ज़रूरत है कि उस पे टेररिज्म का इल्ज़ाम क्यों लगा, और ये टेररिज्म का इल्ज़ाम उनको दाई बनने से ना रोके। किसी कीमत पे दावत देनी पड़े वो दे इंसान। मूसा की जान को ख़तरा था, कैद किए जा सकते थे, कत्ल के बदले में कत्ल हो सकते थे, लेकिन अल्लाह ने फिर भी कहा ये रिस्क ले लो, लेकिन किसी इंसान को इस दीन के पैगाम से महरूम ना करो। इससे पता चला कि सच्चे मोमिनों को हर कीमत पे दीन का पैगाम पहुंचाना है, चाहे जेलों में डाल दिए जाएं, चाहे कत्ल करवा दिए जाएं, या कोई और मुराद जो हैं वो कम हो जाएं। मूसा इंसान थे, कहने लगे फ़ाख़ाफ़ हुए यक़्तुलून, मुझे डर है कि कहीं वो मुझे कत्ल ना कर दें, और दूसरी बात वह अखी हारून हूँ, और ये मेरा भाई हारून है, खुब अफसह मिन्नी लिसानन, वो मुझसे गुफ्तगू करने में ज़्यादा फसीह है। अफसह का लफ्ज़ फ़ास वात ख़ास है, फसीहा भी लफ्ज़ उर्दू में आता है, बहुत एलोकेंट, बहुत खूबसूरत बात करने वाला, जिसको आप कह सकते हैं कि बीच में पॉजेस ना हो, आ आ इस तरह की बात ना हो, बिल्कुल जो बंदा अपना मुद्दा क्लियरली पेश कर दे, उसको बीच में वक्फे ना लेने पड़े। कहने लगे कि हारून जो है ये ज़्यादा अच्छी स्पीच करते हैं, वो ज़्यादा अच्छी बात करते हैं, आप उनको ले लें। फ़ारसिल हमाया रद्दई, ان کو میرا مددگار بنا دیجئے. یہ ردہ کا لفظ کیا ہے؟ مددگار. پیچھے ہم نے ردیف کا لفظ بھی پڑھا، پیچھے رہنا، معاون، چادر کو بھی ردا کہتے ہیں نا، تو یہ سارے وہی لفظ ہیں کہ ان کو میرا ہیلپر بنا کر بھیج دیجئے. چلیں ٹھیک ہے، ان کو فرسٹ ہینڈ اگر نبی نہ بھی بنائیں تو ان کو میرے ساتھ میرا ساتھی بنا کر بھیج دیں، تاکہ یصدقنی، تاکہ وہ میری تصدیق کرے. اس سے پتہ چلتا ہے کہ جب دین کی طرف انسان جائے تو اس کا دل چاہتا ہے کہ کوئی بندہ جو پہلے سے مجھ سے فائدہ اٹھا چکا ہے وہ دوسروں کو اس بات کی گواہی دے کہ واقعی اس بات سے ہمیں فائدہ ہوا تھا، آپ بھی فائدہ اٹھائیے. کیونکہ بعض دفعہ جو بات کہنے والا ہے نا، اگر وہ خود ہی ساری باتیں کرتا رہے نا، تو بعض لوگ اس کو سیلف پریزنگ سمجھتے ہیں، یہ ایسی جیسے کوئی اپنے منہ خود ہی تعریفیں کریں تو لوگ کہیں گے پتہ نہیں سچ ہے کہ جھوٹ ہے. لیکن جس بندے کو اس چیز کا تجربہ ہو چکا وہ کہتا ہے نہیں، ہم نے یہ چیز خریدی تھی، بہت اچھی تھی. آپ دیکھیں کہ آج کل ویب سائٹس پہ پورے کمنٹس ہوتے ہیں چیزوں کے، ہر پروڈکٹ کے بارے میں لوگوں کی طرف سے رائے آئی ہوتی ہے، تو لوگ اس کو پڑھتے ہیں پہلے کہ کسٹمرز کیا کہتے ہیں اس بارے میں. تو دین کے معاملے میں بھی دین دار کے دل میں یہ خوف اور خدشہ ہوتا ہے کہ میں بالکل نئے لوگوں میں جا رہا ہوں، ان کو میرے بارے میں کچھ پتہ نہیں ہے، میں خود سے اٹھ کے سب باتیں کہوں تو اس سے بہتر یہ ہے کہ کوئی دوسرا بندہ سچ کے، یصدقنی، جھوٹ نہ بولے، ایگزیجریشن نہ کرے، لیکن سچ کہہ دے تو اس کا فائدہ ہوگا. انی اخاف و یکذبونی، میں ڈرتا ہوں کہ وہ مجھے جھٹلا دیں گے. یہاں بہت ہی پیارا نقطہ ہے، موسیٰ کو یہ ڈر نہیں تھا کہ مجھے ڈر ہے کہ وہ مجھے جھوٹا کہیں گے. اگر موسیٰ یہ فرماتے نا کہ مجھے ڈر ہے کہ وہ لوگ مجھے جھوٹا کہیں گے، تو مطلب یہ کہ موسیٰ علیہ السلام سیلف کانشیس ہے، اپنی ذات کی فکر ہے. فکر کس کی بات ہے؟ یکذبونی، اس دین کی تکذیب کر کے، میرے دین کو برا کہہ کر خود دین سے دور نہ ہو جائیں. یہ ہے ایک فرق ایک اچھے دائی دین کا، کہ وہ اپنی ذات کے بارے میں اتنا کانشیس نہیں ہوتا کہ میں پتہ نہیں کیسا لگوں گا درس دیتے ہوئے، میں کیسی بات کروں گا، میرے ساتھ یہ معاملہ نہ ہو جائے، بلکہ اس کو فکر یہ کہ پیغام پہنچ جائے، ایسا نہ ہو کہ پیغام بیچ میں رہ جائے اور لوگ جو ہیں وہ میرے دشمن بن جائیں. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کی اس فرمائش کو پورا کیا. قالا، فرمایا، سنشد عدودک بی اخیک، ہم مضبوط کریں گے تیرے بازو کو تیرے بھائی کے ذریعے. بازو کو مضبوط کرنا ایک محاورہ ہے، ہمارے ہاں جیسے کہتے ہیں کہ بھائی تو بازو ہوتے ہیں یا بیٹے انسان کی قوت ہوتے ہیں، تیرا ہاتھ مضبوط کریں گے تیرے بھائی کے ذریعے سے. ونجعل لکما سلطانا، اور ہم تم دونوں کو بڑا غلبہ عطا کریں گے کہ فلا یصلون الیکما، کہ وہ ہرگز تمہیں اذیت نہیں پہنچا سکیں گے، وہ لوگ تم تک تو پہنچ ہی نہیں سکیں گے، تمہارا کچھ بگاڑ نہیں سکیں گے. الیکما بی آیاتنا، ہماری نشانیوں کے باعث، انتما و من اتبعکم الغالبون، اور جنہوں نے تم دونوں کی پیروی کی وہی غالب رہیں گے، انہی کو غلبہ ملے گا. یہاں پہ آپ دیکھیے کہ موسیٰ علیہ السلام کی اپنے بھائی کے حق میں جو بات تھی وہ پوری ہوئی. ہم تھوڑی سی بات اس میں مزید کریں گے، اور وہ کیا کہ اللہ تعالیٰ کو خوب معلوم تھا کہ ہارون علیہ السلام موسیٰ سے زیادہ اچھی بات کرتے ہیں، سپیکنگ پاور اچھی ہے، سپیچ اچھی ہے. اس کے باوجود اللہ تعالیٰ نے نبوت موسیٰ کو ہی دی. کیوں؟ یہاں ایک بہت بڑی غلط فہمی کا ازالہ بھی ہے، اور وہ کیا کہ لوگ یہ سوچتے ہیں کہ اچھا پڑھانے کے لیے یا اچھی دعوت دینے کے لیے اچھا سپیکر ہونا لازمی ہے، اور اگر آپ بہت خوبصورت لفاظی کرتے ہیں، آپ شعلہ بیان ہیں، آپ بہت کافی ردیف ملا کے شعروں کی صورت میں تقریر کر لیتے ہیں، تو آپ کامیاب مبلغ ہیں. یہ بات بالکل درست نہیں ہے. یاد رکھیے کہ تین چیزیں ایسی ہوتی ہیں جو ایک سیدھی سادھی بات کو دوسروں کے دل میں اتار دیتی ہیں. آپ کہہ سکتے ہیں کہ بات میں اثر پیدا کرنے والی تین چیزیں، نمبر ایک خلوص، صرف اور صرف اس درد کے ساتھ انسان کام کرے کہ میں نے انسانیت کو فائدہ دینا ہے اور اس کا اجر اللہ سے لینا ہے. لوگوں تک بات پہنچ جائے، میری کوئی بات سنے نہ سنے مجھے اس کی پرواہ نہیں، خلوص ہو، یعنی اللہ تعالیٰ کے لیے اور لوگوں کی محبت اور لوگوں کے فائدے کے لیے. دوسری چیز ہے علم، جو بات کہہ رہے ہیں کر رہے ہیں اس پہ پورا عبور حاصل ہو، کانفیڈنس ہو، لفظ صحیح بولوں گا، تلفظ ٹھیک ہے، غلط تو نہیں بول رہا، لٹکے لٹکے جملے تو نہیں ہیں. آج کے دور میں اگر اپنی دین میں ہم اس کو لے تو مراد ہے کہ آیت ٹھیک پڑھ لوں گا، حدیث بیان کر لوں گا، یعنی علمی پختگی ہو، جو بات دوسروں کو بتانے جا رہے ہیں پہلے آپ نے خود کو بھی بتائی ہو. اور تیسری چیز ہے حتی الوسع خود عمل کرنے کی کوشش. یہ ہیں وہ تین چیزیں کہ جو سیدھی سادھی بات کے اندر اتنا اثر ڈال دیتی ہیں کہ وہ بات سیدھی لوگوں کے دلوں پہ اترتی ہے. اس کے برعکس بعض لوگ ان تین چیزوں میں تو اتنے پرفیکٹ نہیں ہوتے, سارا زور دیتے ہیں شعلہ بیانی پہ. بعض اتنی لمبی راہ لگائیں گے تقریر کے دوران کہ ہو سکتا ہے کہ لوگ کافر ردیف میں کھو جائیں. بعض لوگ کسی بھی درس کی کامیابی کیا کہتے ہیں, وہ درس ختم ہوا تو بہت سارے لوگ آ گئے کہ آپ نے بہت اچھی تقریر کی ہے, آپ نے بہت اچھا درس دیا. اگر کبھی آپ نے یہ جملہ سنا تو آپ سمجھے کہ آج آپ فیل ہو گئے. جس بندے نے درس یا تقریر یا پیغام پہنچانے کے بعد لوگوں سے اپنی تعریف سن لی, آپ بہت اچھا بولتی ہیں, آپ بہت پیاری بات کرتی ہیں, آپ بڑی اچھی لگتی ہیں, سمجھیں کہ جو مقصد تھا نا آپ کا ابلاغ وہ تو ہوا ہی نہیں, بات نہیں پہنچی, آپ پہنچ گئی ان کے دل میں. ہاں کوئی آئے تو خاموش, آپ لوگوں کو درس دیں بات کر, آپ کو ایک سناٹا لگے, لوگ گم ہیں سم ہیں, آپ کہہ رہے ہیں کچھ شیئر کریں, وہ کہہ رہے ہیں کچھ ہے ہی نہیں, تو سمجھیں الحمدللہ. کیونکہ جب لوگوں کو اللہ کی معرفت ہوتی ہے نا تو ان کی زبانیں بند ہو جاتی ہیں, ان کو ایک ایسی نئی بات پتہ چلتی ہے, وہ کہتے ہیں اللہ یہ تو کل تک پتہ نہیں. لوگ درس کے بعد خاموش ہوں, آپ سمجھیں کہ آپ کا پیغام پہنچا, اور لوگ آپ کی تعریفیں کریں, آپ کے کلابے جوڑیں, سمجھیں وہ آپ ناکام ہو کے آئے. دیکھیے کہ دین کو وقتی جذبے اور جوش کا نام نہیں ہے. کیا آپ خوب گئے, شعلہ بیان تقریر کی آپ نے, سارا مجمع گرم ہوا, واہ واہ سبحان اللہ کی باتیں کر دیں اور آپ کی تعریفیں کی اور اٹھ کے آگے, ایسی محفلوں کے اینڈ پہ نتیجہ زیرو ہے. بعد میں آپ لوگوں سے پوچھے, کہا تھا بہت اچھی وہ تقریر تھی, کہا کیا, یہ نہیں یاد, باتیں نہیں ویسے یاد رہتی, کوئی ادھر کی ادھر کی بات کر کے دیں گے. اس کا انتہا کہ مقصد نہیں رہا. اللہ کے نبی نے بڑی سخت وعید دی ان خطیبوں کے لیے جو فتنے کے باعث ہیں. عرب لوگ تو اتنے بڑے خطیب تھے کہ لڑائیاں کروا دیتے تھے, جنگیں لگوا دیتے تھے, رشتے کیے ہوئے تڑوا دیتے تھے اپنی تقریروں سے. تو شعلہ بیانی سے زیادہ دوسری چیزوں کی فکر کرنی ہے, لوگوں کی عقلوں کو متاثر کریں, دعا کریں کہ اللہ ہم ناکاروں کے ذریعے سے تیرا پیغام لوگوں تک پہنچ جائے. لوگ ہمیں اس بات کے جواب میں کہتے ہیں یہ بڑے سخت ہیں, کوئی بات نہیں, یہ بڑے نرم ہیں, کوئی بات نہیں, یہ بڑی مشکل بات کرتے ہیں, کوئی بات نہیں, یہ بڑی گھریلو مثالیں دیتے ہیں, کوئی بات نہیں, سب کچھ برابر ہے, ہم کیا اور ہماری مثال کیا. لہٰذا نبوت کے لیے موسیٰ چنیں گئے, ہارون بڑے بھی تھے افصح بھی تھے, لیکن اللہ کو پتا تھا انہوں نے موسیٰ کو کیوں چنا. اللہ کا انتخاب جو ہے نا یہ بندوں کے دلوں کی وجہ سے ہوتا ہے, اللہ تعالیٰ علم کی وجہ سے چنتا ہے. حدیث میں آتا ہے کہ علم صاحب علم کی شان کو بلند کرتی ہے. علم حاصل کرنے کے دوران تو لگتا ہے مٹی میں مل گئے ہیں, نہ گھر کے رہے نہ باہر کے رہے, ہر وقت اپنے پر رحم آتا ہے, لیکن جب ایک دفعہ علم بندے کے اندر آ جاتا ہے تو ہر دن وہ علم اپنی ساری چیزیں واپس کرتا ہے. جو طالب علمی کی زندگی کی قسم پرسیاں ہوتی ہیں وہ ساری واپس ملتی ہیں. جو وقت کی کمی کا احساس کرتا ہے انسان, اللہ تعالیٰ اتنی وقتوں میں برکت دیتا ہے. تو لہٰذا حضرت موسیٰ علیہ السلام بڑے کھلے دل کے تھے, انہوں نے یہ نہیں کہا اللہ بس میرا ہی نام ہو, بس میں ہی یہ کروں جو کر رہے ہیں, اور بس اگر میرے پاس اتنی اچھی بات کرنے کی طاقت نہیں ہے, کسی کو آتی ہے میں اس کی بات کر دوں. یہاں ایک بہت خوبصورت نقطہ ہے کہ موسیٰ نے کہا کہ اچھا چلیں ایسا کریں کہ بات وہ کر دیں, میرے مددگار بن جائیں, پیغام میرا ہے. یہ اپنی زبان میں ہم ایسے کہہ سکتے کہ لکھ لکھ کے میں دے دوں گا, بس وہ جا کے آگے بول دیں. ہر بندے کو اپنی صلاحیتوں کو پہچاننا چاہیے. ہمارے ہاں بعض دفعہ دین کا کام کرنے والے اتنے زیادہ تنگ نظر اور متعصب ہوتے ہیں, کچھ ان کو پتہ ہے نہیں, آتا ہے نہیں, وہ کہتے کرنا ہم نہیں ہے, کیونکہ سب کر رہے ہیں تو ہمیں بھی کرنا ہے. آپ کو نہیں آتا نا, آپ کسی کی کہیں بھی بات میں مددگار بن جائیں. کیا خیال ہے آپ کا کہ جو لوگ خود بولتے ہیں, مثال ہے کس وقت میں اگر یہ بات بول رہی ہوں, اللہ تعالیٰ بلوا رہا ہے, مدد کر رہا ہے, یہ ریکارڈ ہو رہی ہے, میرا ایمان ہے کہ مجھے بھی اجر مل رہا ہے, اور جو اس وقت اس سارے کام کو کروا رہے ہیں, کوئی کمپیوٹر سنبھال رہا ہے, کوئی بچوں کو سنبھال رہا ہے, سب کا اجر ہے. اب کیا خیال ہے آپ کا کہ کل اسی ریکارڈنگ کو لے کر کوئی آپ میں سے آگے جا کے کہیں کلاس شروع کرتا ہے تو کیا اس کا اجر نہیں ہوگا؟ آپ کسی کو یہاں بیٹھے ہیں, یہاں بلاتے ہیں, باہر کہتے ہیں ادھر آیا کریں کلاس ہوتی ہے, آپ کے کہنے پہ یہاں کوئی آیا, آپ کو اجر ملا؟ ملا نا, بولی تو میں, آپ نے تو بلایا. تو کل اگر آپ بولی بھی کسی کی بات کو آپ سنواتے ہیں, خود نہیں بول سکتے, آپ کو لگتا ہے ابھی وہ ہمارے اندر نہیں پختگی آئی, آہستہ آہستہ آ جائے گی, تو کیا اس سے اجر کم ہو جائے گا؟ हाँ बच्चा बोल सकते हैं तो आप ज़रूर बोलें। आपको लगता है कि नहीं, रिकॉर्डिंग के साथ लोग नहीं सुन सकते, वो फोकस नहीं करते, मैं इससे अच्छा बोलती हूँ, बहुत अच्छी बात है। हर बंदा अपनी स्किल्स को इस मकसद के लिए इस्तेमाल करे कि मैंने लोगों तक पैगाम पहुँचाना है। और ये कब होता है? जब अपनी ज़ात के शहर से निकलते हैं। जूतियाँ सीधी करने वाला भी पढ़ाने वाले के बराबर ही हो जाता है अगर वो दोनों एक अच्छी नीयत से और इखलास के साथ काम कर रहे हैं। और फिर अगली बात इसमें ये देखिएगा कि मूसा अलैहिस्सलाम को अल्लाह ताला ने इतनी तसल्लियाँ दे दी। क्यों दी? क्योंकि खुले दिल वाले थे। पहले से बता दिया कि जा तो आप उस शख्स के पास रहें कि जिसकी अदालत में आप पर कत्ल का मुकदमा तक लग सकता है, लेकिन फ़ला यसिलूना इलैकुमा। मूसा ने यकीन कर लिया कि नहीं? कर लिया ना। हम होते तो क्या करते? कहते नहीं, अल्लाह आपको नहीं पता, वो बड़ा ज़ालिम है, अल्लाह ताला आपको नहीं पता, वो कातिल को मार देते हैं। मान लीजिए, जब कोई कहे ना आप गो हेड जाइए, डू इट, कर लीजिए, क्या होगा? ज़्यादा से ज़्यादा कोई मजाक उड़ा लेगा, कोई बेइज्जती हो जाएगी, कोई कहेगा इनको अच्छी बात नहीं करनी आई, कल आ जाएगी। बात को सुनकर मानने वाले और गलतियां करने वाले उन लोगों से ज़्यादा अच्छे होते हैं जो बात सुन के अपनी जगह से हिलते ही नहीं, अक्ल नहीं इस्तेमाल करनी अल्लाह के हुक्म को सुनने के बाद। कहा तुम दोनों ही गालिब हो गए, बल्कि तुम दोनों के बाद वाले भी। मने तबाखुमा, ये कौन है? आज के लोग, क़यामत तक के लोग, जंबिया कराम की इन किस्सों और कहानियों को सुनने के बाद इन पे अमल करते हैं। अब ज़रा सोचिए कि मूसा की ज़िंदगी का बहुत टर्निंग पॉइंट है। यहाँ से अब आप देखें कि सीरत मूसा में से हम पहली दफ़ा मूसा के एक दाई के किरदार को देखेंगे। अभी तक हमने मूसा की निजी ज़िंदगी पढ़ी है, ज़ाती हालात। आज भी लोगों को बहुत शौक़ होता है मशहूर लोगों के या उलमाए कराम के हालात पूछने के, कहाँ थे, कहाँ पैदा हुए, कितने बच्चे हैं। अल्लाह ताला ने मूसा अलैहिस्सलाम की पूरी हिस्ट्री हमें तरतीब से सुना दी। मेरा लगा कि अब यहाँ पढ़ने के बाद पीछे जितनी दफ़ा आपने पढ़ा उसमें आप गलती नहीं करेंगे।